नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npmा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने प्रमुख विषयहरू।
विकृति र विसङ्गतिको अन्त्य गर्न सम्बद्ध कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड, राप्रपा अध्यक्षमा लिङ्गदेन विजयी, राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको भनाई र नेपाली काङ्ग्रेसको प्रदेश अधिवेशनको नतिजा आउने क्रम जारी लगायतका विषय लिएर उपस्थित भएका छौँ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसाको अन्त्यका लागि कानून र नीतिहरूको समयानुकूल परिवर्तन र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी अर्जुन श्रेष्ठ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा रहेका विकृति र विसङ्गतिको अन्त्य गर्न सम्बद्ध नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजमा अझै पनि लैङ्गिक हिंसा विभिन्न रूपले रहिरहेको भन्नुहुँदै त्यसको अन्त्यका लागि नीति र कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायको ध्यान आकर्षण गराउनु भयो।
समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा महिलाको सामाजिक आर्थिक अवस्था क्रमशः सुधार उन्मुख भएको भए तापनि लैङ्गिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय हो। एकातिर थाउ बढी बोक्सी तिलक दाइजो जस्ता कुप्रथाहरू हामीले पूर्ण रूपमा निर्मूल गर्न अझै सङ्घर्ष गरिरहनु परेको छ भने अर्कातर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिला विरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूपहरू प्रकट भइरहेका छन्। महिलाहरू बाल विवाह, बहुविवाह, एसिड आक्रमण र बलात्कार जस्ता जघन्य अपराधबाट पीड़ित बन्नु परिरहेको अवस्था पनि विद्यमान छ। विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको तर्फ म सम्बद्ध सबै निकायको ध्यानाकर्षण गर्न चाहन्छु।
राष्ट्रपति भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि महिला र पुरुष दुवै हातेमालो गरेर अघि बढ्नुपर्ने भन्नुहुँदै बनेका कानून र नीतिहरूको समुदाय स्तरमा छलफल गरेर सुधार गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो विधानमा 50% महिलाको सहभागिता सुनिश्चित गरेको बताउनुभयो। अध्यक्ष भारतीले महिला हिंसा अन्त्यका लागि महिलाहरूलाई आर्थिक आय आर्जनमा संलग्न गराउनु पर्ने बताउनुभयो।
सत्तारूढ दल नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्तर्गत प्रदेशगत अधिवेशनको नतिजा आउने क्रम जारी छ। प्रदेश नम्बर 2 भने अधिवेशन नै गर्न नसकेको काङ्ग्रेसले 6 प्रदेशमा हिजो मतदान भएको थियो। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
नेपाली काङ्ग्रेसको प्रदेश सभापतिको नतिजा आउने क्रम जारी छ। हालसम्म कर्णाली, गण्डकी, सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिको निर्वाचन परिणाम आइसकेको छ। नेपाली काङ्ग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललित जङशाही निर्वाचित हुनुभएको छ। शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्दी भूपेन्द्र जङशाहीलाई 105 मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो। निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललित जङले 422, उहाँका प्रतिद्वन्दी भूपेन्द्र जङले 317 र मोतीराज बमले 7 मत प्राप्त गर्नुभएको थियो। सभापतिमा निर्वाचित जुम्ला निवासी ललित जङ दोस्रो संविधान सभामा सदस्य हुनुहुन्थ्यो। कुल 771 मतदाता रहेको प्रदेश अधिवेशनमा 754 मत खसेको थियो भने 8 मत बदर भएको थियो। अन्य पदहरूको मतगणना जारी छ। काङ्ग्रेसको विधानमा प्रदेश कार्य समितिको पदाधिकारीमा सभापति 1, उपसभापति 2, महामन्त्री 2, सहमहामन्त्री पुरुषतर्फ 2 र महिलातर्फ 1 निर्वाचित हुने व्यवस्था छ। यस्तै गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ। शनिबार भएको निर्वाचनमा उहाँले 612 मत ल्याएर प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको छ भने उहाँका प्रत्याशी अर्जुन प्रसाद जोशीले 528 मत प्राप्त गर्नुभएको छ। निर्वाचनबाट उपसभापति कल्पना तिवारी र खेमलाल श्रेष्ठ तथा महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णु प्रसाद लामिछाने निर्वाचित हुनुभएको छ। यसै गरी सहमहामन्त्रीमा कोपिला राणाभाट, सहमहामन्त्री खुलामा रमेश कुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ। सुदूरपश्चिम प्रदेश कांग्रेसले पनि सभापति पाइसकेको छ। आसन्न 14 महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ। बलायर उहाँका निकटतम प्रतिद्वन्दी नारायण दत्त मिश्रलाई 408 मतान्तरले पछि पार्दै सुदूरपश्चिम प्रदेशको सभापतिमा विजयी हुनु भएको हो। उहाँले कुल 1003 मध्ये 688 मत प्राप्त गर्नुभएको थियो भने नारायण दत्त मिश्रले 280 मत प्राप्त गर्नुभयो। अन्य सबै पदाधिकारीमा पनि बलायरको प्यानल नै विजयी भएको छ। प्रदेश नम्बर 1 हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ। मतगणना आज दिउँसो 2:15 शुरू भएको थियो। यस्तै लुम्बिनी प्रदेशमा पनि मतगणना जारी छ। सबै पदको परिणाम एकैपटक सार्वजनिक हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो।
अनि त्यसपछि आएर चाहिँ कर्णाली पनि रिजल्ट आउट भइसक्यो, अनि त्यसपछि आएर गण्डकी पनि रिजल्ट आउट भइसक्यो, अनि हाम्रो 5 नम्बर प्रदेश लुम्बिनीमा चाहिँ अहिले मत काउन्ट भइरहेछ, अनि त्यसपछि आएर चाहिँ बागमतीमा चाहिँ दोस्रो चरणको चुनाव भइरहेछ, अनि 1 नम्बर प्रदेशमा पनि अब मत काउन्ट भइरहेछ। लुम्बिनी प्रदेशमा चाहिँ एकैचोटि सबैको चाहिँ एकैचोटि चाहिँ रिजल्ट आउनु लागेको छ, एउटै मतपत्र छ। बागमतीमा चाहिँ सभापतिको चाहिँ अलिक मतदान सकिसकेपछि 1.5-2 घन्टामै रिजल्ट आउँछ सभापतिको। 1 नम्बर चाहिँ त्यही हो।
राष्ट्रिय प्रतन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पदाधिकारी तथा निर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। थप सामग्रीका साथ सहकर्मी मुकुन्द भण्डारी।
राष्ट्रिय प्रजातन्त्र पार्टी रापरवाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। शनिबार सम्पन्न एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै लिङ्देन केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो। कार्य समितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र रोशन कार्की निर्वाचित हुनुभएको छ भने महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्ती कुमारी शाही निर्वाचित हुनुभएको छ। पार्टीमा 179 सदस्य कार्य समितिको व्यवस्था गरिएको भए पनि 149 पदका लागि निर्वाचन भएको थियो। अब बाँकी रहेका 50 केन्द्रीय सदस्य मनोनित गरिनेछन्। 4 उपाध्यक्ष, 3 महामन्त्री, 1 कोषाध्यक्ष, 1 सहकोषाध्यक्ष, 7 सहमहामन्त्री लगायत पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ। नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिने उहाँको भनाइ छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाको सम्पन्न एकता महाधिवेशनमा निर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन सहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिनुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्ष सहित नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न 11 मुलुकका युवा उद्यमीलाई समेटिएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना भएको छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण लगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ। संस्थाको शुक्रबार साँझ पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान शिव र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यसै सन्दर्भमा आज हामीले नेपालको उद्यमलाई विश्व सामु पुर्याउन तपाईँहरूको संस्थाले के काम गर्छ भनी युवा उद्यमी महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाहलाई सोधेका छौँ।
विश्वभरि छरिएर रहेका जति पनि नेपाली युवा उद्यमी साथीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटै प्लेटफर्ममा ल्याएर एउटा हामी सबैको एउटा नेटवर्क बनोस् र हामी सबै नेपाली युवा उद्यमी साथीहरू मिलेर नलेज, स्किल, इन्भेस्टमेन्टहरू सेयर गर्ने एउटा प्लेटफर्म बनोस् भनेर बनाइएको एउटा संस्था हो।
विदेशमा लगानी गर्ने या त नेपालमा नै लगानी गर्नेका लागि खोलिएको संस्था हो या विदेशमा पनि यसको लगानी अथवा लगानीकर्ताहरू हुनुहुन्छ, तपाईँहरू के गर्दै हुनुहुन्छ यसमा?
मुख्यतः यसमा सर जस्तो विदेशमा जसले चाहिँ आफ्नै व्यवसाय गरेर बसिरहनु भएका साथीहरू हुनुहुन्छ, अनि त्यो सबै युवा उद्यमी साथीहरू चाहिँ साथीहरूको संगठन हो यो। उहाँहरूले चाहिँ अब साथीहरू मिलेर विदेशमै पनि लगानी गर्न सक्छ र त्यही साथीहरू मिलेर नेपालमा पनि लगानी गर्न सक्नुहुन्छ। जस्तो हामीले बाहिर बस्ने नेपाली युवा साथीहरू र नेपालमै पनि भएका युवा उद्यमी साथीहरूको बिचमा चाहिँ एउटा यो नेटवर्क बनाइरहेछौँ, उहाँहरू पनि यसको मेम्बर बन्न सक्नुहुन्छ। र जस्तो नेपालमा भएको साथीहरूसँग राम्रो आइडिया छ र उहाँहरूसँग अलिकति इन्भेस्टमेन्टको कमी छ भनेपछि विदेशका साथीहरूले त्यो आइडियामा चाहिँ इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी नेपालमा भएका साथीहरूले यहाँ व्यवसाय गरिराख्नु भएको छ, उहाँको कुनै प्रडक्टहरूलाई चाहिँ उहाँहरूले इन्टरनेसनल एउटा मार्केट खोजिराख्नु भएको छ भने त्यो प्रडक्टलाई चाहिँ हामीले विश्वव्यापी एउटा चाहिँ हाम्रो विभिन्न देशमा भएका त्यो संस्थाहरूले चाहिँ त्यो प्रडक्टको लागि मार्केट खोजिदिने काम पनि गर्छ। त्यसले गर्दाखेरि इन्भेस्टमेन्ट यो नेपालमा पनि हुनसक्छ, यो बाहिर भएका जस्तो अरू देशमा बस्ने साथीहरू बिचमा पनि हुनसक्छ। यो चाहिँ यही गर्ने भन्ने र हामीले चाहिँ किटान गरेको छैनौँ र जुन साथीलाई जहाँ सहयोग पर्छ त्यही नै जहाँ आवश्यकता पर्छ त्यही नै इन्भेस्टमेन्ट गर्छौँ सर।
यहाँहरू जस्तै अन्य एनआरएनएस संस्थाहरू अथवा विदेशमा बसिरहनु भएका साथीभाइहरू पनि एकजुट भइरहेका अन्य संस्थाहरू पनि केही छन् नेपालमा, यहाँहरूको ध्येय उद्देश्य उहाँहरूभन्दा अलिक फरक कसरी छ?
सर हाम्रो र अरू संस्था बिचको एउटा मुख्य फरक भनेको चाहिँ हामी एकदम टोटली एउटा चाहिँ हामी यो व्यावसायिक संगठन भएको हुनाले यसमा चाहिँ जो व्यवसाय गरिराख्नु भएको छ ती साथीहरू इन्भल्भ हुन सक्नुहुन्छ या जसले बिजनेस गर्न खोजिराख्नु भएको छ त्यो साथीहरूलाई एउटा मेन्टरसिपको जरुरत छ, जसलाई चाहिँ बिजनेस स्टार्ट गर्नुको लागि चाहिँ आइडिया के अरे अलिकता चाहिँ गाइडेन्सको जसलाई जरुरत छ त्यो साथीहरू जोडिन सक्नुहुन्छ। जस्तो नेपालमै पनि कसैसँग स्टार्टअपको राम्रो आइडिया छ भनेपछि उहाँहरूले त्यो आइडियामा इन्भेस्टमेन्ट खोजिराख्नु भएको छ भने त्यो साथीहरू जोड्न सक्नुहुन्छ होइन। जस्तो अब अहिले हाम्रो नेपालमै पनि कति राम्रो राम्रो प्रडक्टहरू पनि छ, अब हाम्रै आफ्नै कफी छ, हाम्रै चिया छ, हाम्रै ह्यान्डिक्राफ्टको सामानहरू हामीसँग धेरै छ, त्यस्तो सामानहरूलाई चाहिँ कतिपय साथीहरूले चाहिँ जस्तो अस्ट्रेलिया, अमेरिका, त्यसपछि चाहिँ बेलायत, जापान जस्तो देशहरूमा उहाँहरूले त्यो लग्न खोजिराख्नु भएको छ, तर त्यो त्यहाँ एउटा च्यानल छैन भने हाम्रो संस्थाले चाहिँ त्यो च्यानल बनाउने कामहरू गर्छ भनेपछि हामी एउटा विशुद्ध एउटा चाहिँ यो व्यवसायिक गर्ने साथीहरू बिचको संस्था भएको हुनाले यो अरूभन्दा अलिकता फरक छ।
विदेशमा लगानी गर्न छोडेर नेपालमा तपाईँहरू आइसकेपछि अथवा नेपाल र विदेशसँगको जोड्ने यहाँहरूले जुन उद्देश्य लिनु भएको छ त्यो उद्देश्य पूर्ति हुनका लागि त कुनै माध्यमहरू चाहिएला, कुनै सङ्घ संस्थाहरू चाहिएला, अर्थात् नेपालका कुनै विभिन्न सङ्घ संस्थाहरूसँग यहाँहरूको समन्वयको पनि खाँचो पर्ला। समन्वयको बाटो कतिको बलियो बनाउँदै हुनुहुन्छ अथवा के छ त्यसको सपोर्टमा?
त्यो सर एकदमै राम्रो कुरा गर्नुभयो। अहिले हामीले त्यही समन्वयकै लागि नै हामीले एफएनसिसिआईसँग पनि हामीले मिटिङहरू अर्गनाइज उहाँहरूसँग गरेर गएर भेट्ने कामहरू पनि हामीले यो गर्नु खोजिरहेको छौँ भनेर एफएनसिआईसँग समन्वय गर्नु खोजिरहेको छौँ। हामीले च्याम्बर अफ कमर्ससँग गएर च्याम्बर अफ कमर्सको प्रेसिडेन्टज्यूलाई पनि भेटेर हाम्रो कुराहरू राख्यौँ, उहाँले पनि एकदमै पोजिटिभली कुराहरू लिनु भएको छ र उहाँहरू पनि समन्वय गर्न तयार हुनुहुन्छ। सिएनआईसँग हामीले हाम्रो कुराहरू राखिसकेका छौँ, उहाँहरू पनि पोजिटिभ हुनुहुन्छ। त्यस्तै गरी अब नेपाल टुरिज्म बोर्ड भयो, नेपाल टुरिज्म बोर्डसँग पनि हामीले कुराहरू राख्यौँ र यी सबै संस्थाहरूसँग चाहिँ हामी मिलेर काम गर्न चाहन्छौँ। जस्तो व्यापारिक हिसाबमा अब नेपालमै पनि केही गर्नु पर्यो भनेपछि बाहिर बस्ने साथीहरू नेपालमै केही गर्नलाई पनि यहाँ पनि उहाँहरूले एउटा गाइडेन्सको जरुरत पर्छ, सरसल्लाहको जरुरत पर्छ र त्यो यी संस्थाहरू मार्फत ती भनौँ न ती सरसल्लाह सुझाव उपलब्ध गराउँछौँ हामी भन्ने कुराहरू उहाँहरू लिनुभएको छ। त्यसै गरी अब हामी बाहिर यहाँबाट कोही अब इन्टरनेसनल सेक्टरमा कसैले केही कुनै साथीहरूले गर्नु गर्न खोजिराख्नु भएको छ भने उहाँहरूलाई पनि हामी प्लेटफर्म दिने कामहरू हाम्रो बाहिर रहेका हाम्रो विभिन्न देशमा भएका हाम्रो यो संस्थाले गर्छ भनेपछि हामी नेपालमा जति पनि अहिले एक्जिस्टिङ जुन सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरूसँग हामी एकदमै क्लोजली काम गरिरहेछौँ।
तपाईँहरू विदेशमा काम गर्ने र नेपाली उद्यमीहरू बिच मध्यस्थता गर्नका लागि अथवा मध्यस्थकर्ताको रूपमा रहन्छ यो संस्था या त यहाँहरूकै युवाहरूले अथवा नेपालमै उत्पादनका क्रियाकलापहरू अगाडि सार्ने अथवा उद्योग धन्दाहरू पर्यटन क्षेत्र लगायतमा लगानी गर्छ?
होइन, हामी दुइटै गर्छौँ हजुर। एउटा त हामी मध्यस्थकर्ताको पनि एउटा हामी रोल प्ले गर्छौँ किनभने हाम्रो अब हामी जति पनि यो जस्तो अहिले हाम्रो 11 देशमा विस्तार भइसकेका छ त्यो लगायत अब हामी चाँडै नै हाम्रो अरू देशमा पनि विस्तारको क्रममा छ भनेपछि त्यो देशमा अब जस्तो नेपाली प्रडक्टहरूलाई त्यो देशमा त्यसको चाहिँ एउटा मार्केटिङ गर्ने कामहरू अब त्यो देशमा हाम्रो प्रडक्ट लन्च गर्ने कामहरू त्यो हिसाबले हामी यहाँको संस्थालाई फेसिलिएट पनि गर्छौँ। यहाँको बिजनेसम्यानहरूलाई, यहाँको अन्टरप्रेनर्स युवा उद्यमीहरूलाई त्यो लगायत हामी पनि नेपालमा आइरहेछौँ र हामी पनि नेपालमा सानोभन्दा सानो लगानीबाट गाट हुने बिजनेस व्यवसायदेखि लिएर अलिकता मझौला र ठुला स्तरका उद्योग व्यवसायहरूमा पनि हामी आफै पनि व्यक्तिगत हिसाबमा इन्भल्भ हुने र त्यसमा चाहिँ अपर्च्युनिटी देखिसकेपछि अरू देशहरूमा रहनुभएका युवा साथीहरूलाई पनि त्यसमा लगानी गर्न प्रेरित गर्ने खालका कामहरू गर्छौँ।
तपाईँलाई एउटा नयाँ लगानीकर्ताले अथवा नयाँ एउटा आइडिया भएको नेपालको एउटा कुनै व्यक्तिले तपाईँहरूलाई यो संस्थालाई विश्वास कुन आधारमा गर्ने?
अब यस्तो छ हजुर, उहाँहरूले अब संस्था आफै एकदमै नयाँ हो। अहिले हामीले भर्खरै December 3 मात्र सामान्य पूर्व राष्ट्रपतिबाट यसको उद्घाटन भयो। संस्था आफैमा चाहिँ नयाँ भए तापनि यो संस्थामा लागिरहनु भएका हामी सबैको एउटा आफ्नो हरेक देशमा एउटा आफ्नो ब्याकग्राउन्ड छ। हामीले जुन अब एउटा 10 वर्षको मेहनतले एउटा जुन एउटा हामीले आफ्नो एउटा ब्याकग्राउन्ड बनाएको छौँ, एउटा व्यापारिक ब्याकग्राउन्ड, सामाजिक ब्याकग्राउन्ड, र त्यो उहाँहरूले रिसर्च गर्न सक्नुहुन्छ, त्यो उहाँहरूले बुझ्न सक्नुहुन्छ र मलाई जहाँसम्म लाग्छ त्यो एउटा चाहिँ विश्वास गर्न सक्ने त्यो एउटा बलियो आधार भन्नु।
अब यहाँहरूलाई कुनै हाम्रो रेडियो सुन्ने श्रोताहरूले चाहिँ तपाईँहरू मार्फत जान खोज्नुभयो, तपाईँहरूलाई भेट्न खोज्नुभयो भने तपाईँको सम्पर्क सूत्र अथवा तपाईँलाई भेट्ने कसरी केही छ यहाँहरूको?
हजुर, हाम्रो अहिले हामीले हाम्रो सचिवालय हामीले यो बानेश्वरमा नयाँ बानेश्वरमा स्थापना गरेका छौँ। यहाँ चाहिँ उहाँहरू आउन सक्नुहुन्छ, हामीलाई हाम्रो कल CNAFINYE.ORG भन्ने एउटा वेब वेबसाइट छ, वेबसाइटमा हाम्रो फोन नम्बर छ, इमेल छ, त्यस मार्फत उहाँहरूले फोन पनि गर्न सक्नुहुन्छ, इमेल पनि गर्न सक्नुहुन्छ, उहाँहरूले हामीलाई सजिलै भेट्न सक्नुहुन्छ।
अहिले हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो युवा उद्यमी महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाह। अब अन्तर्राष्ट्रिय प्रसंग, इन्डोनेसियाको पूर्वी जावाको माउन्ट सेमरूमा भएको ज्वालामुखी विस्फोटमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ। त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय बीएनपीबीका अनुसार विस्फोटमा परि अन्य 98 जना घाइते भएका छन्। घाइते सबैको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।
अब खेल, बंगलादेशमा आयोजना हुने साफ अन्डर 19 महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले 23 सदस्यीय टिमको घोषणा गर्नुभएको हो। साफ अन्डर 19 महिला च्याम्पियनसिप डिसेम्बर 11 देखि 22 तारिकसम्म आयोजना हुनेछ। टीममा अञ्जना राणा मगर, सावित्री किशन, अंकिता राई, सलोनी राणा मगर, सबिना चौधरी, मञ्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुषमा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर रहेका छन्। यस्तै विमला विक, रश्मि कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा साई, कुसुम खतिवडा, सविता राणा मगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की, मेनुका राई आलेमगर पनि टीममा अटेका छन्।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मी मुकुन्द भण्डारी, विद्या प्रसाद उपाध्याय, सरिता खनाल र म अर्जुन श्रेष्ठ बिदा हुन्छौ। नमस्ते।